جانے مسائل دو علماء سے پوچھیں، یہ حکم مبین ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کس میں رب کی رضا ہے، رب کی رضا ہے۔
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم۔ مدری چینل کے ناظرین، آپ دیکھ رہے ہیں سلسلہ دار الافتاء اہل سنت، آئیے سلسلے میں درود پاک کی فضیلت کو شامل کرتے ہیں۔ نبی محترم شفیع امم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جسے یہ پسند ہو کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں پیش ہوتے وقت اللہ عز و جل اس سے راضی ہو، اسے چاہیے کہ مجھ پر کثرت سے درود شریف پڑھے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وآصحابہ وبارک وسلم۔ مدنی چینل کے ناظرین، اس سلسلے میں ہم شرعی مسائل کا حل قرآن و حدیث اور فقہ حنفی کی روشنی میں جاننے کی کوشش کرتے ہیں۔ سلسلے کا ایک سلسلہ وار ہی موضوع چلتا آ رہا ہے، اور ہم نماز کی شرائط پہلے ڈسکس کر چکے تھے اور اب فرائض ڈسکس کیے جا رہے ہیں۔ تکبیر تحریمہ اور قیام کے بارے میں مفصل گفتگو پچھلے سلسلوں میں آپ نے ملاحظہ کی ہے، اور آج انشاءاللہ عز و جل قرآت کے حوالے سے جو مسائل، ضروری مسائل باقی تھے، انشاءاللہ ان کو موضوع سخن بنایا جائے گا، ان پر گفتگو کی جائے گی۔ پہلے بھی چند مسائل پر ہم اس پر گفتگو کر چکے ہیں، مزید جو مسائل اس کے رہتے ہیں اور بہت ضروری ہے ان کو سیکھنا، میں چاہوں گا کہ اگر کچھ ایسے کام کاج میں آپ مصروف ہیں کہ جس سے توجہ بٹ رہی ہو، مسئلہ نہ کہاں ہاں کا نہ سمجھ میں آ رہا ہو، تو تھوڑی دیر کے لیے اس کو موقوف کر کے پوری توجہ اپنی ٹیلی ویژن اسکرین کو دے کر دین اسلام کے مسائل، شریعت کے مسائل، اپنی اس عبادت کے مسائل جو ہمیں روز ہی کرنی ہے اور دن میں 5 مرتبہ کرنی ہے، اس کے فرائض چل رہے ہیں، بہت ضروری مسائل ہیں، ہم دیکھ لیں، غور سے سن لیں کہ ہمیں پہلے پتہ تھے یا نہیں۔ اگر نہیں پتہ تھے تو آج سے جان لیں، کہیں ایسا نہ ہو کہ آج جو موقع ہمیں ملا ہے کہ نماز کے فرائض ہمارے سامنے بیان ہوں گے، آج کا موقع بھی ہمارے ہاتھ سے نکل جائے۔ تھوڑا سا وقت دیجئے، توجہ کے ساتھ دیجئے، تاکہ جو وقت آپ مدنی چینل کو دے رہے ہیں وہ بہت زیادہ فروٹفل بھی رہے، اور ہمارے لیے مسائل سیکھنا اور اس پر پھر عمل کرنا بھی آسان ہوتا چلا جائے۔ مفتی صاحب کی بارگاہ میں بلا تاخیر چلیں گے۔ دارالافتاء اہل سنت سے الحمدللہ مولانا جمیل مدنی دامت برکاتہ العالیہ ہمارے ساتھ تشریف فرمائے۔ اس سب گزشتہ سلسلوں میں جس طرح ہم نماز کے فرائض بیان کرتے رہے، اب باری آئی ہے چلتے چلتے قرآت پر گفتگو کرنے کی۔ تو ایک تو قرآت وہ ہے جو باقاعدہ قاری صاحبان کان پہ ہاتھ رکھ کر اور اونچی آواز سے کر رہے ہوتے ہیں، یہاں نماز میں قرآت سے کیا ہو رہا ہے؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین۔ قرآت، قرآن پاک پڑھنے کو کہا جاتا ہے، قرآت کا لغوی جو معنی ہے وہ تو ہے ریڈنگ،
جی
پڑھنا
پڑھنا،
تو اسی سے اقرا بسم ربک الذی خلق، جو قرآن پاک کی پہلی وہی، اس کا لفظ اقرا، تو وہ اسی سے بنا ہے قراءت سے۔ قراءت کا معنی یہ ہے کہ تمام حروف مخارج سے ادا کیے جائیں،
ٹھیک،
اس انداز میں کہ ہر حرف دوسرے حرف سے بالکل جدا گانا طور پر، واضح طور پر پڑھا جا رہا ہو۔ اب اس کی مثال جیسے سین اور صاد، اس کے بظاہر جو ہماری اردو لینگویج کے اندر اگر ہم دیکھتے ہیں تو سین اور صاد کوئی فرق ہم نہیں کر رہے ہوتے نا، تو اسی طرح زال، زا، و، اس میں بھی ہمارے اردو میں گفتگو کے دوران کوئی فرق نہیں کیا جا رہا
تلفظ کا، جی کوئی۔
اب جیسے کثرت، یہ اردو کا ایک لفظ ہے نا، تو اس کو ہماری نارمل اردو زبان میں ہم کہہ رہے ہوتے ہیں کثرت،
صحیح،
کثرت کے ساتھ، حالانکہ سا ہے اور وہ سین والے تلفظ میں ہم گفتگو کر رہے ہوتے ہیں۔ تو نارمل جو ہماری اپنی مادری لینگویج ہے، جو بھی لینگویج ہو، تو اس میں اگر مخارج کا اعتبار نہ بھی کیا جا رہا ہو، تو میں آپ سے گفتگو کر رہا ہوں، آپ مجھ سے گفتگو کر رہے ہیں، تو ہم ایک دوسرے سے گفتگو سمجھ جاتے ہیں، ٹھیک ہے۔ لیکن جب معاملہ آئے گا قرآن پاک کی تلاوت کا، تو اس میں حروف کی تبدیلی، معانی کی ایسی تبدیلی لے آتی ہے کہ جس میں ہمیں، اگر جو عربی جاننے والا ہے اس کو پتا چلے گا کہ یہاں حروف کی تبدیلی سے معنی کہاں سے کہاں چلا گیا،
صحیح۔
اس کی مثال لے لیں, جیسے لفظ قل تو سورہ فلق سے پہلے ہے, سورہ ناس سے پہلے ہے, سورہ کافرون, سورہ اخلاص سے پہلے لفظ قل آتا ہے, وہ موٹا قاف کہلاتا ہے, اس پہ دو نقطے ہوتے ہیں,
قلم والا قاف,
قلم والا قاف. تو اس کو جب ہم پڑھتے ہیں تو قل موٹا پر کر کے پڑھیں گے,
صحیح.
اس کا معنی ہوتا ہے کہہ دو, فرما دو, بتا دو, ٹھیک ہے. تو جبکہ اس کے مقابلے میں اگر ڈنڈی والا قاف, جو کوا جس سے لکھتے ہیں, اس قاف سے اگر کوئی پڑھے گا نا کل, تو اس کا معنی ایک تو ہوتا ہے بہت سارے کل,
صحیح,
ٹھیک ہے, کل افراد, کل کائنات, تو اس کا مطلب ایک تو جگہ بہت سارے. اسی طرح اس کا معنی عربی اعتبار سے ایک اور معنی نکلے گا, کل کا مطلب ہوتا ہے کھاؤ, کھا لیجئے, کھا لیں, تناول فرما لیں. اب معنی کہاں ہے کہ اللہ تعالیٰ فرماتا ہے قل یا ایھا الکافرون, اے محبوب آپ کہہ دو کہ اے کافروں. اب اس سے پہلے اگر کس نے قل کی جگہ کل پڑا کاف ڈنڈی والے کاف سے, تو اس کا معنی بنے گا کھا لیجئے اور کہہ دو اے کافروں, یعنی کھا لیجئے اے کافروں. تو یہ عجیب سا ایک معنی بن رہا ہے. تو اس اعتبار سے جو لفظ جس طرح پروناؤنسیشن کسی لفظ کا ہے اس کو اسی طریقے سے ادا کیا جائے گا.
بالکل.
تو اگر ہم حروف کی تمیز کیے بغیر یوں ہی پڑھتے رہے, اور بعض جگہ ایسی آئیں گی قرآن پاک میں کہ اگر حروف کی تبدیلی ہوئی تو معنی ہی فاسد ہو جائے گا,
صحیح,
معنی ہی بگڑ جائے گا. یا وہ لفظ عربی قرآن پاک کے اعتبار سے وہ ایک بے معنی لفظ بن جائے گا, تو اس صورت میں نماز فاسد ہو جائے گی. تو اس لیے نماز پڑھنے والے کو چاہیے کہ وہ قرآن پاک پڑھتے ہوئے بالخصوص سورہ فاتحہ, اس کا پڑھنا تو واجب ہے,
ٹھیک ہے,
اس کے علاوہ دیگر سورتیں بھی جو یاد ہوتی ہیں وہ پڑھنے میں آ رہی ہوتی ہیں,
صحیح.
تو جو جو سورتیں یاد ہیں ان سورتوں کو, ان آیات کو ایسے ہی التحیات پڑھ رہے ہوتے ہیں, درود شریف پڑھ رہے ہوتے ہیں, رکوع سجود کی تسبیحات پڑھ رہے ہوتے ہیں, تو ان تمام پڑھی جانے والی چیزوں کا تلفظ درست طریقے سے سیکھ لیں,
صحیح.
اس کے لیے یہ بھی کہا جا سکتا ہے کہ اچھے قاری صاحب جن کی تلاوت اچھی ہے, مخارج اچھے ہیں, قراءت کا فن جانتے ہیں, ہر جگہ تو اویلیبل ایسے امام یا مؤذن نہیں ہوتے, لیکن جہاں ہیں تو بالخصوص ان سے اس فن کو سیکھیں قراءت کے. کم از کم اتنا تو سیکھنا ضروری ہوگا کہ جس کے ذریعے سے ہر حرف کو جدا طور پہ دوسرے سے جدا کر کے پڑھنا ہمیں اچھی طریقے سے آ جائے.
مسلسل جیسے ایسا ہوتا ہے کہ جب ہم کسی کو قراءت سیکھنے کا کہتے ہیں تو اس کے چند دفعہ یہ بات بھی سنی گئی کہ جواب یہ آ رہا تھا ہم نے کون سے مقابلے کرنے ہیں, بس جیسا ہم سے پڑھا جا رہا ہے ہم وہ پڑھ رہے ہیں, ہم نے کون سے اس میں میڈل جیت کے لانے ہیں. تو جو آپ نے بات ارشاد فرمائی کہ کم از کم اتنا سیکھ لے کہ لفظوں کی تمیز ہو سکے, ان کا مخرج, ان کی ادائیگی
میں دیکھیں, اگر سے آپ کو گولڈ میڈل نہیں جیتنا,
ٹھیک ہے,
لیکن کم از کم اتنا تو ہے نا کہ آپ کی نماز تو درست ہونی چاہیے. اب نماز درست ہوگی تو آگے امید کی جا سکتی ہے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں قبول ہو. پہلے ہم سارے ریکوائرمنٹ پوری کر لیں, اللہ تعالیٰ کی بارگاہ میں پیش کر دیں اپنی نماز کو.
کیا بات,
اب وہ اللہ کی مرضی ہے کہ وہ قبول فرمائے قبول نہ فرمائے, لیکن کم از کم اتنا تو ہو کہ ہم ایک نماز کو جو اس کے فرائض تھے, شرائط تھے, ضروری امور تھے, ان سب کے مطابق ادا کر چکے ہیں. اب ہماری نماز ادا کہلائی, فاسد نہیں ہوئی, ضائع نہیں ہوئی, ٹھیک ہے. اس انداز میں ہمیں قراءت کو کرنا ہوگا, اور قراءت کے ساتھ ساتھ قراءت کہتے کس کو ہیں یہ بھی ایک مطلب عوام میں اس چیز کے حوالے سے بھی اویئرنیس اتنی ہے نہیں. بہت سارے لوگ آپ کو ایسے دکھائی دیں گے کہ وہ نماز پڑھ رہے ہیں, یعنی اللہ اکبر کہا تو اللہ اکبر بھی زبان سے انہوں نے کہا یا نہیں کہا, منہ بند ہے,
ادائیگی نہیں کی.
اب وہ دل ہی دل میں, یعنی ایک تو ہے کہ امام کے پیچھے ہم ہیں,
صحیح,
تو امام کے پیچھے ہونے کی صورت میں قرآن پاک مقتدی نہیں پڑے گا, خاموشی سے تلاوت سنے گا. ظہر و عصر کی نماز ہے, اس میں بھی امام کے پیچھے تلاوت نہیں کی جائے گی, قرآن نہیں پڑھا جائے گا, مقتدی خاموش رہے گا.
یعنی قیام میں چاہے امام کی آواز تلاوت کی ہم تک پہنچ رہی ہو یا نہ پہنچ رہی ہو, خاموش رہنا.
ابن ماجہ شریف کی روایت میں ہے کہ جب تمہارا کوئی امام ہو یا تم امام کے ساتھ ہو تو امام کی قراءت تمہاری قراءت ہے,
صحیح,
مقتدی قراءت نماز میں نہیں کرے گا, اس میں تو خاموشی سے سننا ہے. لیکن جب آپ اپنی پرسنل نماز پڑھ رہے ہیں, इस दौरान या आप इमाम के ही पीछे पढ़ रहे हैं लेकिन तकबीर तहरीमा जो नमाज की इब्तिदा करने के लिए जरूरी है उस कहने का मौका है तो मुंह से बोलना पड़ेगा, मुंह से पढ़ना पड़ेगा, जबान से इतनी आवाज निकालनी जरूरी है कि कोई शोर गुल ना हो रहा हो,
ठीक है,
शोर शराबा ना हो रहा हो, नॉर्मल जैसे इस वक्त हमारे इस रूम का स्टूडियो का जो माहौल है इसमें हत्तल इमकान शोर जैसी कैफियत नहीं है। इस मौके पे अगर मैं आहिस्तगी से पढूं
जी
और इतनी आवाज के मेरे कानों तक पहुंचे,
सही,
इसको कहेंगे किराअत। कम से कम इतनी आवाज जरूरी है, बाकी किराअत के भी दर्जात हो जाते हैं कि इमाम को जहरी नमाज में जहर करना वाजिब होता है तो कम से कम इतना पढ़ना ये जरूरी है कि अपने कानों तक आवाज पहुंचे।
यहाँ दो तरीकों से बात हो गई, एक तो पढ़ने का वो तरीका है जो अल्फाज की तमीज बता रहा है और दूसरा वो पढ़ना है कि मेरे मुंह से अदा होने वाले लफ्ज मेरे कानों तक पहुंचे,
यानी हर लफ्ज जुदा गाना तौर पर अलेदा अलेदा साफ साफ पढ़ा जा रहा हो और जो मैचिंग वाले हरूफ होते हैं ना जैसे ता पो साफ कौफ, इसी तरीके से जाल जा वो सीन सौत, ये जो सा ये मिक्स एक जैसे करीब करीब आवाज जिन हरूफ की होती है इन हरूफ को भी दुरुस्त तरीके से पढ़ना है और इनको इस अंदाज में पढ़ना है कि अपने कानों तक आवाज आ रही हो। तो अब जो अफराद इस अंदाज में नमाज पढ़ रहे हों के क्याम में अब किरात का मरहला है और वो बिल्कुल मुंह बंद है, अकेले नमाज पढ़ रहे हैं तो इस अंदाज में अब क्याम भी हो गया और जब रुकू का मरहला आता है रुकू में चले भी जाते हैं, रुकू की तस्बीह भी नहीं पढ़ी, अत्तहियात का मौका आता है अत्तहियात पढ़ना वाजिब है ये भी नहीं पढ़ते, एक तादाद ऐसे नजर आती है नमाजियों में, अब उनको समझाना जरूरी है,
ठीक है,
नरमी से प्यार मोहब्बत से समझाना जरूरी है, जहां जहां मौका मिलता है उनको समझाने की कोशिश की जाती है। लेकिन ऐसे नाज़रीन अगर हमें देख रहे हैं कि जो क़िराअत के मौके पर बिल्कुल ही मुंह बंद करके वो दिल ही दिल में तसव्वुर कर लेते हैं तो तसव्वुर कर लेना ये क़िराअत के फर्ज को अदा नहीं होने देगा, तो इसलिए आपको जबान से वर्डिंग अदा करनी है और इस अंदाज में उसका तलफ्फुज़ करना है कि दुरुस्त तरीके से पढ़ना है। और नमाज के अलावा भी जहाँ कहीं पढ़ना जिसको कहा जाता है ना जैसे दुरूद शरीफ पढ़ना है, एक तो एक है दिल में तसव्वुर कर लिया, एक है जबान से पढ़ना है, तो जो जो पढ़ना जहाँ जहाँ कहा जाता है उस पढ़ने की तारीफ यही है कि इतनी आवाज होनी चाहिए कि जैसे सुबह शाम के वज़ाइफ हैं
जी,
ठीक है, आजकल जो बिलखसूस कोरोना वायरस के हवाले से और दीगर मोहलिक अमराज से बचाव के हवाले से जो वज़ाइफ इस वक्त अवामुन्नास की एक तादाद है जो वज़ाइफ की तरफ रुझान बढ़ गया है और अब इसमें भी वही पढ़ना है कि इतनी आवाज होनी चाहिए कि अपने कानों तक आवाज पहुंचे, जोर जोर से पढ़ना जरूरी नहीं है इन दुआओं का
जी, ठीक। लेकिन ऐसा भी देखा गया है कि बाज़ अफराद की तबीयत में होता है, कुरान पाक अगर उनके हाथ में है ना मिसाल के तौर पर तो खामोशी से उसको देखते रहेंगे और सफ़े भी पलट रहे होंगे, शायद वो ये समझते हैं कि हमारा मुंह हिलाना या आवाज निकालना या जिस तारीफ को आप बयान कर रहे हैं कि ये पढ़ने की तारीफ में कहलाएगा, इसके अलावा पढ़ना नहीं कहलाएगा, वो ये शायद समझते हैं कि इससे रोब जाता रहता है। ये बात मैंने लोगों से सुनी हुई है कि जो बड़े लोग हैं ना बस उनको जैसे कर रहे हैं उनको वैसे करने दो, कुछ बोलना नहीं, उनका रोब खत्म होता है, उन्हें ऐसा लगता है।
देखें रोब की बात नहीं है, अगर कोई ये समझता है कि मेरा रोब खत्म हो जाएगा तो उसको खत्म करना है, अगर रोब मवाने तकब्बुर है तो ये तो तकब्बुर खत्म होना चाहिए, ये तो इंसान को किसी तौर पे जेब देता ही नहीं है, तकब्बुर अल्लाह ताला की शान है उसके अलावा किसी को जेब नहीं देता। तो अब ये है कि कुरान पाक जैसे आपने कहा कि कुरान पाक हाथ में है सफ़े देख रहे हैं उसको पलट रहे हैं, कुरान पाक एक ऐसी किताब है जिसको देखना भी सवाब है, इसको हाथ में लेना भी सवाब है, इसको लिखना भी सवाब है, सुनना भी सवाब है, पढ़ना भी सवाब है। अब यह है कि जितना सवाब इसने हासिल करना था देख भी रहा है, नजर का सवाब हाथ में लिया है इसका भी सवाब, लेकिन जो पढ़ना जिसको था ना जबान से पढ़ना उसके सवाब से महरूमी रहेगी। अब इस तरह ये नहीं कहा जाएगा कि खत्म कुरान हो गया, तो खत्म कुरान उसी सूरत में होगा जब कुरान पाक पढ़ा जाएगा। हाँ ये आप कह सकते हैं कि मैंने पूरा कुरान अपनी नजर से गुजार लिया, यूं इसको कहा जाएगा। तो अब ये कुरान पाक पढ़ना ये नमाज के अंदर فرض ہے.
صحیح.
اب کتنی مقدار اس کی پڑھنا فرض ہے؟ تو اس حوالے سے ایک آیت پڑھنا فرض کی دو رکعتوں میں، اسی طریقے سے وتر، سنت اور نوافل کے ہر ایک رکعت میں ایک آیت کا پڑھنا، یہ امام ہو یا اکیلے نماز پڑھنے والا منفرد ہو، تو یہ اس کے اوپر فرض ہے. یعنی اگر فرض نماز پڑھ رہا ہے تو دو رکعتیں، ان میں اس کو ایک ایک آیت تو پڑھنا فرض ہوگی
ہر رکعت میں،
ہر رکعت کے اندر فرض کی دو رکعتوں میں. چار رکعت والی نماز میں بھی دو رکعتوں میں قرات فرض ہے.
صحیح.
اور جو بقیہ سنتیں ہیں چار رکعت والی یا وتر تین رکعت پہ مشتمل ہے، اس کی تمام رکعتوں میں قرات یعنی کم از کم ایک آیت کا پڑھنا فرض ہوگا.
ٹھیک
ہے. فرض نماز جو ہے اس کی تیسری اور چوتھی جو رکعت ہے، یعنی اگر کسی نے پہلی اور دوسری رکعت میں سورہ فاتحہ بھی پڑھ لی، سورت بھی ملا لی، اب تیسری اور چوتھی جو رکعت ہوتی ہیں ان تیسری اور چوتھی رکعت میں قراءت کرنا فرض نہیں ہے فرض نماز کی، جیسے مغرب کی تیسری رکعت میں اور چار رکعت والی جو نماز ہے اس کی تیسری اور چوتھی رکعت میں، اس پر سورہ فاتحہ کا پڑھنا یہ فرض نہیں ہے، واجب نہیں ہے، مستحب ہے فرض کی تیسری اور چوتھی رکعت میں سورہ فاتحہ پڑھی جائے. اگر کوئی تین مرتبہ سبحان اللہ بھی کہہ لیتا ہے تو اس طرح بھی وہ رکوع سجود میں جا سکتا ہے.
یعنی اگر کہے نہیں آخر کی جو دو رکعتیں ہیں فرض کی، اگر ان میں تین مرتبہ سبحان اللہ کہے بھی نہیں، کچھ پڑھے بھی نہیں، بس اتنی مقدار کھڑا رہے اور رکوع،
ہاں تو اس میں آپشن ہے کہ چاہے تو فرض کی تیسری اور چوتھی رکعت میں خاموش کھڑا رہے.
صحیح.
اتنی مقدار جتنی مقدار میں تین مرتبہ سبحان اللہ کہا جا سکتا ہے یا سورہ فاتحہ جتنی دیر میں پڑھی جاتی ہے اتنی دیر تک خاموش کھڑا رہے، یہ بھی جائز ہے. اس سے بہتر یہ ہے کہ سورہ فاتحہ پڑھ لی جائے.
ٹھیک ہے.
سورہ فاتحہ پڑھنا یہ زیادہ بہتر ہے، واجب نہیں ہے. تو البتہ امام حضرات اس پہ کچھ عمل کر رہے ہوتے ہیں کہ فرض کی تیسری اور چوتھی رکعت میں وہ سورہ فاتحہ نہیں پڑھ رہے ہوتے، کوئی امام اس طرح کرتے ہیں کہ نہیں پڑھ رہے ہوتے. اب اس میں اگر وہ مقتدی حضرات کی خیر خواہی کی نیت سے اگر سورہ فاتحہ پڑھیں گے تو عین ممکن ہے بہت سارے نمازی تھوڑے لیٹ آتے ہیں، وضو کر رہے ہوتے ہیں، ان کو ایک تجسس سا ہوتا ہے کہ ہم رکعت پا لیں گے، اب وہ جلدی بھی وضو کر رہے ہوتے ہیں جلدی تاکہ ہماری رکعتیں فوت نہ ہوں. تو امام صاحب اگر تین تسبیحات پڑھ کے فوراً رکوع میں جاتے ہیں تو پھر مقتدی حضرات تھوڑی ناراضگی کا بھی اظہار کر رہے ہوتے ہیں، امام صاحب تو بہت تیز نماز پڑھاتے ہیں. تو امام صاحب کا اگرچہ تین مرتبہ سبحان اللہ کہہ کر تیسری اور چوتھی رکعت میں رکوع کر لینا جائز ہے، لیکن اگر یہ مقتدی حضرات کی جماعت رکعتیں فوت نہ ہوں، اس کے پیش نظر اگر سورہ فاتحہ پڑھتے ہیں تھوڑی سی دراز رکعت کر لیتے ہیں تو اتنی تو گنجائش ہے ہی، تو ان کے لیے پڑھ لینے میں مذائقہ بھی نہیں ہے، کوئی اتنی تکلیف بھی نہیں ہوتی، حرج بھی نہیں ہوتا. لیکن اگر چھوڑتے ہیں تو کوئی اس میں بھی کراہت نہیں ہے، لیکن اگر یہ پڑھیں گے تو ایک فائدہ ہی ہے، ایک تو مستحب عمل ہے، افضل عمل یہی ہے، پھر مقتدیوں کی رکعت فوت ہونے کا بھی خطرہ اس میں نہیں ہوتا. تو ان چیزوں کا بھی اعتبار یا ان چیزوں کو بھی لحاظ رکھنا چاہیے. تو آج کل جو ہمارے فی زمانہ جو قراءت کے حوالے سے جو حال احوال ہیں یہ بڑے ناگفتہ بے ہیں، یعنی ہم لینگویج سینٹر میں جا رہے ہوتے ہیں، انگلش لینگویج سیکھنی ہے یا کسی بھی زبان کو سیکھنا چاہ رہے ہوتے ہیں تو ہم اس کے پروناؤنسیشن جو ہیں، جو اس کا تلفظ ہے، ساؤنڈ کس طرح نکلے گا، لب و لہجہ کیسا ہونا چاہیے، اس میں اتنی پریکٹس کر رہے ہوتے ہیں، چھ چھ مہینے کے کورس لوگ کر رہے ہوتے ہیں. اب مقصد کیا ہے کہ ان کو فلاں کنٹری میں جا کر جاب کرنی ہے یا فلاں پوسٹ کے ریکوائرمنٹ یہ ہے کہ آپ کو چار زبانیں تین زبانیں آنی چاہیے، تبھی آپ اس پوسٹ پہ آئیں گے، یا آپ ہیں تو برقرار جب ہی رہیں گے جب آپ کا لب و لہجہ اس انداز کا ہوگا، تو بڑی کوششیں کر رہے ہوتے ہیں. تو پیارے بھائیوں اور جو مدنی چینل کے ناظرین ہیں ان سے بھی عرض ہے کہ آپ کی نماز اس کے اندر قراءت کرنا فرض ہے.
صحیح.
جب فرض ہے تو پھر اس صورت میں آپ کو قراءت اسی انداز میں کرنی ہے کہ جو قراءت شریعت مطہرہ کو مطلوب ہے. اب ہم اپنی لینگویجیں سیکھتے رہیں، سب کچھ سیکھیں اور اس میں مہارت بھی حاصل ہو جائے، لیکن جو قرآن پاک ہے اس میں ہمیں بالکل بھی مہارت حاصل نہ ہو اور اس کے اندر ہمارے تلفظ کا کوئی ٹھکانہ نہ ہو، ہم حروف میں بس وہ مکسنگ کرتے ہوئے جا رہے ہیں، جو زبان سے نکل گیا بس نکل گیا، اس کو درست کرنے کی کوشش نہیں کرتے، تو کہیں ایسا نہ ہو کہ ہماری نمازیں مطلب ضائع ہو رہی ہوں. तो इसलिए नमाज की तरफ तवज्जो हमें मुकम्मल तौर पे देनी चाहिए,
कामिल तवज्जो देनी चाहिए। और स्किल डेवलपमेंट के नाम पर हम बहुत सारी चीजें सीख रहे होते हैं और बहुत सारी चीजों को वक्त दे रहे होते हैं, जिसका फायदा हमें ये महसूस हो रहा होता है, ये समझ में आ रहा होता है कि अगर मेरे स्किल्स ज्यादा बढ़ जाएंगे, ज्यादा अच्छे हो जाएंगे, तो जनाब अली मेरी कुछ सैलरी अच्छी हो जाएगी, कोई पोस्ट अच्छी हो जाएगी, कोई ऊंचे रैंक पर मैं पहुंच जाऊंगा। अगर अच्छी नीयतों के साथ ये काम भी किए जाएं तो भी दुरुस्त है, लेकिन यहाँ पर ये बात भी नोट करनी चाहिए कि हमारी नमाज जो हमारे रब ने हम पर फर्ज की है, जो एक बंदगी के इजहार की आला सूरत है, उसके बारे में हमने कितना सोचा और उसके लिए कितना वक्त दिया। मुफ्ती साहब अभी गुफ्तगू फरमा रहे थे और मुझे एक वाक्य याद आ रहा था, मुफ्ती साहब के सामने पेश भी करता हूँ और इस पर शरीर रहनुमाई भी लेते हैं कि इस तरह की सोच रखना कैसा। मुझे एक बंदा मिला, उनका कहना यह था कि जो इमाम साहेबान है ना, ये भी दिखावे की नमाज पढ़ते हैं। मैंने कहा कि आप ये क्या कहना चाह रहे हैं, बात क्या है? तो उनका जवाब ये था कि जब शुरू की दो रकतें पढ़ते हैं ना, तो वो दो रकतें तो वो पांच मिनट में पढ़ते हैं, जो आखिर की जो दो रकतें होती हैं वो तीन मिनट में पढ़ लेते हैं। तो जिनमें उनको ऊंची आवाज से तिलावत करनी थी कि लोग सुने और लोगों को सुनाने के लिए पढ़ रहे थे, तो वहां तो बड़ा ठहर ठहर कर लंबी तिलावत की, और जहां लोगों को सुनानी नहीं थी वहां इतनी मुख्तसर की कि जल्दी से पढ़कर फारिग हो गए। इसके बारे में
ये तो है किसी के दिल पर हुक्म लगाना कि उनकी ये नीयत थी और ऐसी थी, तो ये दिखावा था। दिखावा ये एक दिल का मामला है कि बज़ाहिर एक आदमी आपके ही सामने है, उसका अमल रियाकारी पर मुश्तमिल भी हो सकता है, उसका हुक्म रियाकारी से पाक इखलास से भरपूर भी हो सकता है। तो अब हम किसी के दिल का कोई, हमारे पास कोई ऐसा मीटर नहीं है, थर्मामीटर के जिसके जरिए हम रियाकारी को जांच पड़ताल कर लें। अलबत्ता एक आदमी 100% रियाकारी भी कर रहा हो, हम उसके बारे में बदगुमान होंगे तो ये हम गुनाहगार होंगे। बाकी रहा इमाम साहब के हवाले से ये कहना कि वो दो रकात दिखावे की होती हैं पहली और दो रकात नॉर्मल पढ़ रहे होते हैं, तो ये जायज नहीं है बदगुमानी करना। बल्कि आप इससे अंदाजा लगाएं कि किरात करनी है, और किरात का अपना एक तकाजा ये है कि नमाज पंजगाना में जब किरात की जा रही होती है तो उसमें ठहर ठहर कर कुछ पढ़ा जाए।
ठीक है,
तो वैसे भी अहदीस करीमा में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का जो बाज नमाजों में तवील किरात करने का ही हुक्म है, तो जब वो तवील किरात की जाएगी तो इमाम साहब सुन्नत पे अमल कर रहे होते हैं, और आखिरी तीसरी और चौथी रकात में सूरह फातिहा ही पढ़नी होती है, वाजिब अगरचे नहीं है लेकिन पढ़ रहे होते हैं। तो जब एक सूरत उसके बाद वाली जो पढ़ी जा रही होती है पहली और दूसरी रकात में, इसमें भी एक टाइम तो लगेगा, तीसरी और चौथी में वो भी नहीं पढ़ी जा रही होती, तो टाइम का फर्क तो यहाँ पे भी आएगा। फिर यह है कि जब आहिस्ता आप पढ़ रहे होते हैं तो थोड़ा सा स्पीड बढ़ जाती है, और जब किरात की जा रही होती है तो उसका तकाजा होता है कि ठहर ठहर कर, और किरात का मकसद ये है कि सुनाया जाए।
ठीक,
जब सुनाया जाएगा तो इस अंदाज में सुनाया जाए कि सुनने वालों को भी समझ में आ रहा हो कि कुरान पाक में ये हुरूफ, क्योंकि किरात जो मतलूब है ना उसमें यही है कि ऐसे अंदाज में पढ़ा जाए कि सुनने वालों को हुरूफ समझ में आए।
बिल्कुल,
बेहतर अंदाज सुनाने का कुरान पाक यही है।
जहाँ जहरी किरात है तो वहाँ तो किरात करनी भी है और लोगों को सुनानी भी है, और जहाँ किरात सिर्री है आहिस्ता आवाज में करनी है, तो वहाँ कम से कम ये मतलब तो जरूर है कि जो पढ़ रहा है
वो
दुरुस्त पढ़े, लफ्ज दूसरे लफ्जों से मुमताज हो और उनकी अदायगी दुरुस्त अंदाज से हो सके। मदनी चैनल के नाजरीन, ये बसा औकात हम खुद मसाइल नहीं जानते और दूसरों के बारे में बदगुमानी कर रहे होते। इमाम साहब ने आखिर की जो दो रकतें जल्दी पढ़ ली, उनके लिए तख़फीफ़ की एक सूरत मौजूद थी, उन्होंने शरी मसले पर ही अमल किया। हम बिला वजह दीन सीखा भी नहीं, मसाइल मालूम भी नहीं, और बदगुमानी का अलग से एक बवाल अपने सर पर ले रहे होते हैं। अल्लाह तबारक व तआला हमें इससे बचने की तौफीक अता फरमाए। आपकी कॉल्स की तरफ आगे बढ़ते हैं और देखते हैं हमारे नाज़रीन उनसे क्या पूछना चाह रहे हैं।
मेरा सवाल ये है कि अकेले में अगर नमाज पढ़ रहे हैं, तकबीर कहना भूल जाए रुकू में या सजदे में, तो क्या नमाज हो जाएगी?
उनका सवाल था कि तकबीर तहरीमा कहना ही आदमी भूल गया तो अब क्या करेगा। तो देखें, ये तकबीर तहरीमा नमाज का पहला फर्ज है,
सही,
और नमाज के शराइत में से एक शर्त भी है, तो इसके बगैर तो नमाज शुरू ही नहीं होगी। अब यह है कि नमाज पढ़ने वाले को क़याम कर रहा है, क़िरात कर रहा है, अब इसको लगता है कि मैंने तकबीर तहरीमा कही भी थी कि नहीं कही थी, ये हो सकता है वसवसा हो, ख्याल आ रहा है, क्योंकि आप नॉर्मल जब तक तकबीर तहरीमा नहीं कहते तो आप क्याम और किरात का अमल भी शुरू नहीं करते, लेकिन अगर किसी ने किरात शुरू कर दी और किरात शुरू करने के बाद अब उसको लगता है कि मैंने तकबीर तहरीमा कही थी या नहीं कही थी, तो अब इसकी दो सूरतें हो सकती हैं, या तो ये जिंदगी का ये पहला वाकया है।
सही।
तो इस सूरत में आदमी को चाहिए कि फिर एक तरफ सलाम फेर के, ठीक है, फिर बाकायदा तकबीर तहरीमा कह के नमाज नए सिरे से शुरू कर ले।
ठीक।
अगर ये वसवसा बार बार आ रहा होता है ना तो इस पर तवज्जो ना दे।
सही।
अगर ये वसवसा है तो नमाज पढ़ने वाले को परेशान कर रहा है, हर दूसरी तीसरी नमाज में यही ख्याल आ रहा है कि तूने तकबीर तहरीमा कही नहीं कही, तो इतना देखें जरूरी है कि कोई भी आदमी क्याम की पोजीशन उस वक्त तक नहीं बनाता जब तक के तकबीर तहरीमा कह के नमाज में दाखिल ना हो।
ठीक है।
अब ये बाद में आने वाला वसवसा है ना तो इसकी तरफ ध्यान ना दे।
ठीक है।
अगर ये पहली मरतबा आया है और वाकईतन आप कोई जजमेंट नहीं कर पा रहे कि मैंने तकबीर तहरीमा कही थी या नहीं कही थी, कुछ भी आपको यानी 50-50 माइंड हो रहा है, तो फिर एक तरफ सलाम फेर के नमाज को नए सिरे से शुरू कर।
ठीक है सर। ये तो बात हुई कि तकबीर तहरीमा कहना भूल गया, लेकिन अगर बीच में तकबीरात इंतकालात या रुको और सुजूद की तस्बीह भूल जाता है फिर क्या हुक्म होगा?
रुको और सुजूद की जो तकबीरात होती हैं इसको तकबीरात इंतकालिया कहते हैं, तो ये सुन्नत है।
ठीक।
अगर किसी ने किरात खत्म की और सूरह फातिहा पढ़ी, सूरत पढ़ी, उसके बाद रुकू में जाने के लिए अल्लाहु अकबर कहना सुन्नत है, वो बगैर अल्लाहु अकबर कहे ही रुकू में चला गया।
सही।
या भूल गया कहना, दोनों सूरतें हो सकती हैं, तो नमाज हो जाएगी।
ठीक है।
जानबूझ के तकबीरात इंतकालिया का छोड़ना ये सुन्नत मौकदा का तर्क है, और सुन्नत मौकदा का तर्क करना ये या शरीयत को नापसंद है, गुना नहीं है। गुना उस वक्त होगा जब सुन्नत मौकदा छोड़ने की आदत बना लेगा। ऐसे रुको की सुजूद की तस्बीहात ये पढ़ना भी सुन्नत मौकदा है, इनको अगर कोई भूल गया तो नमाज हो जाएगी, लेकिन नहीं भूला, जान बूझ के नहीं पढ़ रहा तो ये भी सुन्नत से महरूमी और आदत बनाएगा तो ये भी गुनागार होगा। तो तकबीरात इंतकालिया ये कहना चाहिए। इसी तरह जब हम मुक्तदी होने की हैसियत से इमाम के पीछे नमाज पढ़ रहे होते हैं ना
जी,
इमाम साहब को ये तकबीरात ऊंची आवाज से कहना होती हैं, इसलिए कि उनके पीछे पूरी एक कौम है।
सही।
मुक्तदियों की पर कितनी सफे हैं जो इनके पीछे नमाज पढ़ रही है, तो इमाम साहब को अपनी इंतकालात जो है ना, कयाम से रुकू में जाना है, रुकू से उठना है, फिर सजदे में जाना है, उठना है, तो इन सब चीजों से बाखबर रखने के लिए इन तकबीरात को उन्हें ऊंची आवाज में कहना चाहिए, इनके लिए सुन्नत है। और जो मुक्तदी हैं इनको इमाम के साथ साथ इन्हें भी तकबीरात इंतकालिया कहना चाहिए।
ठीक।
लेकिन ये आहिस्ता कहेंगे क्योंकि इनको आगे किसी को सुनाना नहीं है।
सही।
इमाम को सुनाना है और साथ लेके चलना है, तो उनके लिए जहर सुन्नत है। मुक्तदी कहेंगे लेकिन इतनी आवाज में कि अपने कानों तक आवाज पहुंचे।
ठीक है सर। एक सवाल ये आया हुआ है कि असर में इमाम के पीछे तिलावत करेंगे या खामोश रहेंगे?
असर की नमाज हो या जोहर या ईद की नमाज हो या फजर जोहर, कोई सी भी नमाज हो, मुक्तदी इमाम के पीछे किरात नहीं करेगा। इमाम की किरात रिवायात के मुताबिक मुक्तदी की किरात को अपने जिम्मन में ली हुई होती है, बस इमाम साहब की किरात से ही हमारा ये किरात का फर्ज अदा हो जाता है।
अल्हम्दुलिल्लाह अज़्ज़ वजल, आज सिलसिले में हमने नमाज के मसाइल बिलखुसूस किरात पर एक तफसीली गुफ्तगू की। आइंदा इंशाल्लाह अज़्ज़ वजल सिलसिले में इसी मौजू को, नमाज के फराइज के मौजू को कंटिन्यू करेंगे। अल्लाह तबारक व तआला हम सबको दीनी अहकामात सीख कर खुश दिली के साथ उन पर अमल करने की तौफीक अता फरमाए। आमीन। बिजाह नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
न जाने मसाइल दो उलमा से पूछे, ये हुक्म मुबीन है, हमको रब से मिला है।